आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
प्रभुको जन्मदिन आउनुहोस् आजको वचन अध्ययनमा प्रवेश गर्नुभन्दा पहिले छोटो प्रार्थना गरौं। अब आउनुहोस् प्रार्थना गरौं। स्वर्गीय र पृथ्वीमा विराजमान हुनुहुने हाम्रो जीवित अनि सामर्थी परमेश्वर बुबा, हामी तपाईँको महान प्रेम असीम अनुग्रहको लागि धन्यवाद दिन चाहन्छौ, किनकि प्रभु कारण नै आज हामी जो छौ सो छौ। हामी त प्रभुजी एउटा नालायक तुच्छ व्यक्तिहरू थियौं, पापमा गुमेका निन्दित व्यक्तिहरू थियौं, नर्कतिर लागिरहेका असह्य पापीहरू थियौं, तर तपाईले आफ्नो अनुग्रह हामी प्रत्येकमाथि दर्शाउनुभयो। आफ्नो एकलौते पुत्र प्रभु येशूलाई यस संसारमा पठाउनु भएर र उहाँ हाम्रो पापको निम्ति कलवारीको क्रुसमा मर्नुभयो र हामीलाई पापबाट उद्धार र मुक्ति दिनुभयो, किनकि प्रभु हामीले त्यस क्रुसको तपाईँको कार्यमा येशू प्रभुको कार्यमा विश्वास गर्यौं र प्रभु आज तपाईँले हामीलाई आफ्नो सन्तान बनाउनु भएको छ, हामीलाई अनन्त जीवनको आश्वासन र निश्चयता दिनुभएको छ, धन्यवाद छ। अनि प्रभु तपाईँले हामीलाई त्यति मात्र होइन हरेक क्षेत्रमा आशिष दिनुभएको छ, तपाईँले हामीलाई यी हाम्रा महान श्रोताहरू दिनुभएको छ जसले आफ्नो समय हामीलाई यस वचन अध्ययनमा सँगै अध्ययन गर्ने काममा साथ दिइरहेका छन् र आफ्नो बहुमूल्य समय निकालेर यो वचन अध्ययनमा उनीहरू लागिरहेका छन्। तपाईँले यो हृदय तपाईँको वचन सुन्ने अनि त्यसको अध्ययन गर्ने मन दिनुभएको लागि धन्यवाद दिन चाहन्छौ, धन्यवाद दिन चाहन्छौ। तपाईँले उहाँहरूलाई आफ्नो वचनद्वारा आशिष दिनुभयो र आफूले उठाएका आशिषका कुराहरू हामीलाई पत्रद्वारा अवगत गराइरहेका छन्। हामी पनि उहाँहरूसँगै धेरै धेरै खुशी छौ र तपाईँलाई धन्यवाद दिन चाहन्छौ। कति हाम्रा विश्वासी मित्रहरू, हाम्रा श्रोता मित्रहरू दुःखमा कष्टमा थिए, तर प्रभु तपाईँले उनीहरूलाई सहायता दिनुभयो, तपाईँले तिनीहरूलाई यी सबै समस्याबाट मुक्त गर्नुभयो, आफ्नो आनन्द आफ्नो शान्ति दिनुभयो, आफ्नो छुटकारा दिनुभयो, तपाईँलाई धन्यवाद दिन चाहन्छौ। र आज कतिजना समस्यामा होलान्, दुःखमा होलान्, कष्टमा होलान् मलाई थाहा छैन, तर प्रभु तपाईँलाई थाहा छ। प्रार्थना छ तपाईँ उनीहरूमाथि विशेष अनुग्रह गर्नुहोस्, यदि कोही आँसुमा छन् भने तिनीहरूको आँसु पुछिदिनुहोस्, यदि कोही दुःखमा छन् भने कष्टमा छन् भने तिनीहरूलाई प्रभुजी आफ्नो त्यो दयालु हातको स्पर्श दिनुहोस् र प्रभु आफ्नो चंगाई आफ्नो शान्ति आनन्द दिनुहोस्, तिनीहरूको टुटेको हृदयमा मलमपट्टि लगाइदिनुहोस्, किनकि प्रभु तपाईँ मात्र एक त्यस्तो स्थान हो जहाँ सबैले शरण पाउँछ अनि समस्याको समाधान पाउँछ, असहायले सहारा पाउँछ, कतिजनाले सायद विभिन्न परेशानी परिस्थितिको कारण आफ्नो आशा छोडिसकेका होलान्, तर प्रभु तपाईँमा सबै कुरा सम्भव छ, म उनीहरूको जीवनलाई तपाईँको त्यो अनुग्रही हातमा राख्न चाहन्छु, तपाईँ उनीहरूलाई सम्भाल्नुहोस् प्रभु, तपाईँ लिनुहोस् प्रभु, र प्रभु तिनीहरूलाई त्यो उमङ्ग त्यो शान्ति दिनुहोस् जुन तिनीहरूले अगाडिका दिनहरूमा आफ्नो जीवनमा अनुभव गरिरहेका थिए। प्रत्येक विद्यार्थी भाइ बहिनीहरूलाई नानीहरूलाई तपाईँको हातमा राख्छु, तपाईँ उनीहरूलाई आशिष दिनुहोस्, बुद्धि ज्ञान दिनुहोस्, ताकि प्रभु उनीहरूले आफ्नो अध्ययनमा सफलतापूर्वक पूरा गर्न सकुन्, राम्रो नतिजा राम्रो परिणाम लिएर अनि प्रत्येक व्यवसायीहरूलाई व्यापारी श्रोताहरूलाई पनि तपाईँको हातमा राख्छु। तपाईँ उनीहरूलाई आशिष दिनुहोस्, उनीहरूको पेसामा, उनीहरूको नोकरीमा, उनीहरूको परिवारमा, तमाम क्षेत्रमा तपाईँको आशिषको हात भएको होस् प्रभु। प्रभुजी, साथै म प्रार्थना गर्छु कि तपाईँ उनीहरूलाई सधैँ तपाईँको वचन अध्ययनमा लागिरहने, तपाईसँगको प्रेममा रमिरहने र जोडिरहने हृदय र मन दिनुहोस्। धन्यवाद प्रभु, तपाईँले हाम्रो प्रार्थना सुन्नुभएको लागि अनि उत्तर दिनुभएको लागि। येशु ख्रिस्टको नाममा यो प्रार्थना माग्छु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 137 अध्याय पद 5 9 पदबाट देख्नेछौ। अघिल्लो दिनमा हामीले देख्यौं बाबेलमा 70 वर्षको कैद वा बन्दुवामा इसरायलीहरूको केन्द्रीय मुख्य अनुभव र संकष्टपूर्ण अनुभव, र आज हामी देख्नेछौ यी मानिसहरूको पुरस्कृत अनुभव। भजन संग्रह 137 पद 5 र 6 भनिएको छ, 137 पद 5 र 6 हे यरूशलेम, मैले तँलाई बिर्सिएको भए मेरो दाहिने हात कुइजाओस्, मैले तँलाई नसम्झेको भए यदि मैले यरूशलेमलाई मेरो सारा आनन्द भन्दा श्रेष्ठ मानिन भने मेरो जिब्रो मेरो तालुमा टाँसियोस्। अमित्र, यी यहुदीहरू बाबेलको नदीहरूमा बसेर आफ्ना वीणाहरूलाई बैंसको रूखमा झुण्ड्याएर आफ्नो मुलुक सियोनलाई याद गर्दै शोक गरिरहेका थिए, विलाप गरिरहेका थिए। तिनीहरू त्यहाँ वास्तवमा दासको काम गरिरहेका थिए। तिनीहरूलाई त्यहाँ पशुलाई जस्तै कठोर रूपमा दलिरहेका थिए। अहिले त्यस बेला कोही कोही बाबेलवासीहरू तिनीहरू कहाँ मजाक ठट्टा गर्दै व्यङ्ग्यको वचनले प्रहार गर्दै आए, हामीलाई केही गीत सुनौ, सियोनको गीत। तिनीहरूले भने, हामी गाउन सक्दैनौ। त्यसपछि तिनीहरूले परमेश्वर कहाँ प्रतिज्ञा गरे। तिनीहरूले भने, हे यरूशलेम, मैले तँलाई कहिले बिर्सेको भए मेरो जिब्रो मेरो तालुमा टाँसियोस्, म कहिले पनि कति पनि यरूशलेमलाई भुल्ने छैन। यही नै आशाको किरण यहाँ छ। यो प्रस्ताव हो, यो निष्ठा भक्तिको प्रतिज्ञा हो। यो यस्तो भनै जस्तै हो, अब हामी परमेश्वरप्रति आज्ञाकारी बन्नेछौं र हामी परमेश्वरको इच्छामा फर्की आउन चाहन्छौ। हामी यरूशलेममा पुनः फर्केर जान चाहन्छौ। यो तिनीहरूको प्रस्ताव हो, हे यरूशलेम, मैले तलाई बिर्सेको भए। अनि 7 पदमा भनिएको छ, हे परम प्रभु, एदोमीहरूका विरूद्धमा यरूशलेमको दिनलाई सम्झनुहोस्, जसले भनेथे पूर्ण रूपले विध्वंस पार, त्यसको जग समय पूर्ण रूपले विध्वंस पार। मित्र, एदोम जो तिनीहरूका सधैं रहने नित्य शत्रु थिए, यरूशलेम पतन भएको समयमा त्यो त्यहाँ थियो। जब बाबेलले यरूशलेमलाई आक्रमण गरी विध्वंस गरेर त्यहाँका मानिसहरूलाई बाबेलमा कैद वा बन्दुवामा लगेको बेला त्यो अति नै खुशी भएथ्यो। तिनीहरू उठेर जोड जोडले चिल्लाए, त्यसलाई खत्तम गर, त्यसलाई विध्वंस गर। हामी त्यस राष्ट्र, त्यस दुष्ट शहरलाई खत्तम भएको देख्न चाहन्छौ। अहिले ती बाबेलमा भएका ती कैदी बन्धुहरूले त्यो कुराको याद गरे, स्मरण गरे। त्यस संकष्टकालीन अनुभवमा जीवित बस्ने व्यक्तिहरूले अहिले इन्साफ न्यायको माग गरिरहेका छन्, विन्ती गरिरहेका छन्। यो न्याय इन्साफको निम्ति पुकार हो। कसैले यो भन्ला, तर यो त ख्रिस्टियन आत्मा होइन त। निश्चय नै होइन, तर यी मानिसहरू व्यवस्था मुनि छन्, तिनीहरू अनुग्रह मुनि छैनन्। तिनीहरू व्यवस्था मुनि छन् जुनले इन्साफको न्यायको प्रदान गर्दथ्यो। हाम्रो प्रभुले क्रूसमा हुनुहुँदा भन्नुभएको कुराको अबुझाई गर्न सक्छौ। पिता तिनीहरूलाई क्षमा दिनुहोस् किनभने तिनीहरू के गर्दैछन् सो जान्दैनन्। के तपाई सोच्नुहुन्छ कि यी मानिसहरूको सबै पापहरूको उहाँले खारिज गरिरहनु भएको छ? यदि तपाई यही नै सोच्नुहुन्छ भने तपाई गलतमा हुनुहुन्छ। उहाँले केवल यही मात्र भनिरहनु भएको छ, पिता तिनीहरूलाई क्रूसमा मलाई टाँगिरहने कामको लागि क्षमा दिनुहोस्। तिनीहरू जान्दैनन् कि यहाँ तिनीहरू के गर्दैछन्। त्यो अपराध तिनीहरूको विरूद्धमा हालिएन, तर तिनीहरू अझै पापीहरू थिए अनि तिनीहरू परमेश्वर कहाँ पापीहरूको रूपमा आउनु पर्नेछ, जस्तो कि तिनीहरू मध्ये एकजनाले गर्नुभयो, जो तार्ससको साउल थियो, जो सम्भवत ख्रिष्टको क्रुसीकरणको बेला त्यहाँ थिए। उनी ख्रिष्ट कहाँ आउनु परेको थियो र आफ्नो पापको क्षमाको ग्रहण गर्नु परेको थियो। कसैले यो भनेर फेरि प्रश्न सोध्न सक्छ, स्टिफनस मर्दा भनेथे प्रेरित 7:60, हे प्रभु यो पाप यिनीहरूलाई नलागोस्। त्यो सत्य हो, स्टिफनसले त्यही मनोवृत्तिको प्रदर्शन गरिरहेका छन् जुन विश्वासीहरूले लिनुपर्छ। पाउलले यसको व्यक्त गरे रोमी 12:19, हे प्रिय हो बदला नल्याऊ तर परमेश्वरको क्रोधलाई स्थान दिऊ, किनभने लेखिएको छ बदला लिने काम मेरो हो, परमप्रभु भन्नुहुन्छ, म बदला फेर्नेछु। ख्रिस्टियन आत्मा मनोवृत्ति के हो? ख्रिस्टियन आत्मा मनोवृत्ति यो हो, तिमीहरू आफै बदला नल्याऊ। के यसको मतलब यो हो कि यसको बारेमा केही पनि गर्नु पर्दैन? यसको मतलब यो होइन। ख्रिस्टियनको नातामा परमेश्वरले तपाईं र मलाई भन्नुहुन्छ, के तिमीलाई चोट पुर्याइएको छ, के तिमीलाई आघात गरिएको छ, बदला नल्याऊ। तिमीले ती सारा मामला म कहाँ सुम्पेको म चाहन्छु, म यसलाई सम्हाल्नेछु, ठिकठाक गर्नेछु, बदला लिने काम मेरो हो, म बदला लिनेछु। परमेश्वर भनिरहनु भएको छ उहाँ तिनीहरूलाई बिना दण्ड उम्कन दिनुहुने छैन। देख्नुभयो, जब तपाई र म मामलाहरूलाई आफ्नै हातमा लिन्छौं हामी विश्वासको हृदयलाई त्यागिरहेका हुन्छौं। हामी वास्तवमा के भनिरहेका छौं भने, प्रभु यस कुराको सम्हाल्ने कुरामा म तपाईलाई विश्वास भरोसा गर्न सक्दिन, त्यसकारण म आफैले यसको सम्हाल्नेछु, ठिकठाक गर्नेछु। अर्को शब्दमा हामी त्यस शत्रुलाई बदला दिन चाहन्छौ जसले हामीलाई चोट पुर्याएको छ, आघात गरेको छ। तर परमेश्वर भनिरहनु भएको छ तिमी विश्वासद्वारा हिँड, यो मामलालाई म कहाँ फर्काइदियो, म न्याय इन्साफको परमेश्वर हुँ। मेरो मित्र, निसाप न्यायको प्रबल हुनेपर्छ अनि यो प्रबल हुनेछ। फेरि कसैले अझ यो भन्दै विरोध गर्ला, तर यो नयाँ नियम जस्तो छैन त, नयाँ नियम जस्तो छैन त भन्ने तपाईँको तात्पर्य के हो? मैले यो प्रकाश 6:9-10 पढ्दछु। यहाँ भनिएको छ, अब जब उहाँले पाँचौं छाप खोल्नुभयो तब वेदी मन्तिर मैले तिनीहरूका आत्मा देखे जो परमेश्वरको वचनको निम्ति र तिनीहरूले दिएका साक्षीको कारण काटिएका थिए। तिनीहरू यसो भनेर ठूलो स्वरले कराए, हे प्रभु, हे पवित्र र सत्य, अझै कतिसम्म तपाईले पृथ्वीमा रहनेहरूलाई इन्साफ गरेर हाम्रो रगतको बदला लिनुहुन्न? मित्र हेर्नुहोस् त, प्रतिशोध बदलाको निम्ति पुकार नयाँ नियममा परस्पर विरोध वा विपरीत कुरा होइन। मित्र, निसाप प्रबल हुनै पर्छ, हाम्रा परमेश्वर न्यायी हुनुहुन्छ, हरेक मामलालाई ठिकठाक गर्नै पर्छ, सोध्याउनै पर्छ। तपाईँ कति गम्भीर रूपमा खराब दुष्टको बारेमा संवेदनशील हुनुहुन्छ? तपाईँको बच्चाहरूलाई काट्न टोक्न, तपाईँको आँगनमा आउने बाउला कुकुरलाई पागल कुकुरलाई घृणा गर्नुहुन्छ? यदि तपाई आफ्ना बाल बच्चाहरूलाई प्रेम गर्नुहुन्न भने तपाईँले अरू त के बाउला पागल कुकुरलाई आफ्नो घरमा ल्याउने काममा पनि आपत्ति गर्नुहुन्न? र आफ्ना बच्चाहरूलाई त्यसलाई माया गरेर सुमसुमाउनु भन्नुहुन्छ। तर यदि तपाईँ आफ्ना बाल बच्चाहरूलाई प्रेम गर्नुहुन्छ भने तपाईँले पागल बाउला कुकुरलाई घृणा गर्नुहुनेछ। हाम्रो प्रभुको बारेमा यो भनिएको छ, जब उहाँ दोस्रो पल्ट आउनुहुन्छ, भजन संग्रह 45:7, तपाईँलाई धार्मिकता मनपर्छ र दुष्टतालाई घृणा गर्नुहुन्छ। मित्र, तपाईँले दुष्टतालाई घृणा नगरिकन धार्मिकताको प्रेम गर्न सक्नुहुन्न। शैतानलाई घृणा नगरिकन परमेश्वरलाई प्रेम गर्न सक्नुहुन्न। गलत कुरालाई घृणा नगरिकन सही कुरालाई तपाईँ प्रेम गर्न सक्नुहुन्न। मित्र, तपाईँ दुष्टताको बारेमा कति धेरै संवेदनशील हुनुहुन्छ। यी कैदी वा बन्दुवाहरू बाबेलको नदीहरूको किनारमा बसेर यही नै माग गरिरहेका थिए, विन्ती गरिरहेका थिए कि निशाप प्रबल होस्। आगे पद 8 भनिएको छ, हे बेबिलोनकी छोरी, त नष्ट हुनेछस्, तँलाई यस्तो व्यवहार गर्ने सुखी हुनेछ जसरी तैले हामीलाई गरेकी छस्। यो पाउनुपर्ने दण्डको व्यवस्था नियम हो। यो अझै पनि आज परमेश्वरको सन्तानको लागि व्यवस्था नियम हो। गलाती 6:7 भनिएको छ, धोकामा नपर, परमेश्वरको ठटा हुने छैन, जसले जे रोप्छ त्यसैको कटनी गर्नेछ। उसले अरू कुनै कुराको कटनी गर्ने छैन, तर जुन उसले छरेको छ, जुन उसले रोपेको छ, त्यसैको कटनी गर्नेछ। यी मानिसहरू के भनिरहेका थिए भने, हे परमेश्वर, तिनीहरूलाई पनि त्यही घटोस् जुन हामीमा घटेको थियो, तिनीहरूलाई पनि त्यही होस् जुन हामीमा भएको थियो। यो पाउनुपर्ने दण्डको नियम व्यवस्था हो। हाम्रा परमप्रभुले यो भन्नुभयो, मती 26:52, तरवार चलाउने तरवारले नष्ट हुनेछ। अहिले हामी वास्तविक कठिनाईतिर आउँछौ। पद 9 भनिएको छ, त्यसरी तेरा ससाना बच्चाहरूलाई समातेर चट्टानमा पछार्ने सुखी हुनेछ। त्यसरी तेरा ससाना बच्चाहरूलाई समातेर चट्टानमा पछार्ने सुखी हुनेछ। इसरायलीहरू निराश, हतत्सा, खिन्नतामा बाबेलको नहरको किनारामा बसिरहेको बेला व्यङ्ग्य हान्ने, मजाक गर्ने बाबेलवासीहरूले तिनीहरूलाई गीत गाउनलाई भने, तर तिनीहरू हामी गाउन सक्दैनौ भने। उनीहरूको मन आफ्नो प्रिय शहरको विध्वंसतिर र त्यहाँको परमेश्वरको मन्दिरतिर जान्छ। उनीहरूले त्यहाँ घटेको तमाम घटनाहरूको फेरि पुनस्मरण गर्दछन्, सोच्दछन्। उनीहरूले आफ्नो त्यस दयनीय परिस्थितिमा खुशीले रमाउँदै स्याबास ठिक भयो भनेको कुरा देख्न सक्छन् र अझै धेरै कठोरपूर्वक हमला गर्न बाबेलका आक्रमणकर्ताहरूलाई जोस दिलाएको, उत्साह दिएको देख्छन्। त्यसपछि त्यो भयानक डरलाग्दो घटना घट्यो। उनीहरूका पत्नीहरूले आफ्ना अमूल्य बच्चाहरूलाई च्यापिरहेका थिए अनि क्रूर निर्दयी बाबेलका सेनाहरू तिनीहरू कहाँ आएर तिनको कागबाट, आमाको कागबाट बच्चालाई जबरजस्ती तानी निकाली खुट्टाले फुटबल खेल्यो र बच्चा दर्दले, कष्टले, दुखाइले चिच्याइरहेको बेला फेरि त्यस बच्चालाई समातेर माथि उठाई पत्थरमा बजारियो र गिद्धीहरू छरपट छरियो। त्यो कुराको याद गर्दै तिनीहरू भन्छन्, स्वर्गीयमा न्यायी परमेश्वर हुनुहुन्छ र कसैले ती बाबेलवासीहरूलाई पनि त्यसै गर्नेछ। तपाईँ यो कुरालाई मन पराउनुहोस् या मन नपराउनुहोस्, इतिहासमा पहिले नै यो घटनाको रेकर्ड भइसकेको छ कि कोरस महानले आफ्नो सेनापतिद्वारा बाबेलवासीहरूलाई बिल्कुलै त्यही गरे जस्तो कि ती बाबेलवासीहरूले यरुसलेमका मानिसहरूलाई गरेथे। मित्र, यो एउटा अचूक सिद्धान्त हो, नियम हो, व्यवस्था हो। जसले जे छर्छ त्यसैको कटनी गर्छ, जसले जे रोप्छ त्यसैको कटनी गर्छ। अनि मित्र, त्यहाँ त्यो समय आउन गइरहेको छ जब सम्पूर्ण नर्क यो संसारमा छोडिनेछ। जुन महान भयानक छ, वर्णनदेखि परको भयानक कुरा। म परमेश्वरलाई धन्यवाद दिन्छु कि स्वर्गीयमा परमेश्वर हुनुहुन्छ जो धार्मिकता र निशापको परमेश्वर हुनुहुन्छ। र उहाँले पापको समाप्त गर्न गइरहनु भएको छ। उही समयमा म यस कुरामा धन्यवादी छु कि उहाँ कृपाको परमेश्वर हुनुहुन्छ। उहाँ मानिस जस्तो हुनुहुन्न, तर कृपालु हुनुहुन्छ। क्रूसले उहाँको प्रेमको प्रकट गर्दछ, यसले उहाँको पवित्रताको प्रकट गर्दछ। मेरो उद्धारकर्ताले मेरो पाप आफैमाथि बोक्नुभयो। परमेश्वरले मलाई यति धेरै प्रेम गर्नुभयो, उहाँले आफ्नो पुत्रलाई मेरो स्थानमा मर्न दिनुभयो, किनभने उहाँले पापको दण्ड दिनै पर्छ अनि यसको दण्ड दिनु नै हुनेछ। ओ, आज अनुग्रहको दिनमा उहाँ कृपालु हुनुहुन्छ, तर यसमा तपाईँ धोकामा नपर्नुहोस्। वा पवित्र परमेश्वर र धर्मी परमेश्वर पनि हुनुहुन्छ। ती व्यक्ति जसले उद्धारकर्तालाई ग्रहण गर्दैनन्, जसले उहाँको अनुग्रहलाई लत्याउँछन्, जसले उहाँको कृपामा आफ्नो पीठ फर्काउँछन्, दण्डित हुनेछन्। त्यस्ता काम गराएको लागि यो 21औं शताब्दीमा हामीसँग कुनै क्षमा याचना बनाउने कुरा छैन र बनाउनु हुँदैन, किनभने उहाँ हामीसँग धीरज हुनुभएको छ। उहाँ लामो समयदेखि अनुग्रही बनिरहनु भएको छ। के तपाईँ आफैलाई उहाँको त्यो महान कृपाको लागि, अनुग्रहको लागि उपलब्ध गराउनु भएको छ? के तपाईँ आफैलाई उहाँको त्यो कृपाको लागि उपलब्ध गराउन चाहनुहुन्छ? प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98470-35-679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98470-35-679, 98470-35-679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।